नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। सरकारले गत शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको बजेटको विश्लेषण र त्यसबारे टिप्पणी गर्ने क्रममा आजको अन्तर संवादमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ अर्थशास्त्री डाक्टर गोविन्द नेपाल। उहाँसँग हामी बजेटका विभिन्न पक्षबारे उहाँका दृष्टिकोण र टिप्पणी जान्ने प्रयास गर्नेछौ। शुक्रबार सरकारले आगामी आर्थिक वर्षका लागि जुन बजेट ल्यायो, बजेटका बारेमा अहिले विभिन्न चर्चाहरू टिप्पणीहरू भइ नै रहेका छन्। त्यसका सकारात्मक पाटोबारे, त्यसले उठाउन नसकेका विषयहरूबारे पनि र उठाउनु पर्ने विषयहरूका बारेमा पनि यहाँले बजेटलाई कसरी हेर्नु भएको छ?
बजेट एक किसिमले एउटा स्वाभाविक किसिमकै बजेट आएको छ र बजेटले अलिकति नेपालको अर्थतन्त्रलाई नयाँ गति दिनको निम्ति खास गरेर यसलाई आधुनिकीकरण गर्न र यसलाई पूर्वाधारहरूको चाहिँ तीव्र विकास गर्ने हिसाबले यो बजेट आइराखेको छ। र बजेट खास गरेर बजेटको प्राथमिकता जुन विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त पाँच पाँचवटा थिए र त्यसलाई अनुसरण गर्दै यो बजेट आएको छ। कुनै प्राथमिकतामा चाहिँ राम्रो किसिमले बजेट आइराखेको छ भने कुनै प्राथमिकतामा अहिले त्यति धेरै कार्यक्रमहरू अगाडि आउन नसकेको छ। समग्रमा हेर्दाखेरि बजेटले एउटा आशा जगाएको देखिन्छ।
जस्तो अब विगतका विभिन्न सन्दर्भहरूमा निराश भएका अथवा असन्तुष्ट भएका मानिसहरूको बलमा दुई तिहाईको सरकार जुन अहिले गठन भएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी भर्खर स्थापना भएको पार्टीले पहिलो यो दोस्रो निर्वाचनमै यत्रो ठूलो सफलता प्राप्त गर्यो, त्यसको पछाडि हामी चाहिँ गर्छौं यसअघिका दलहरूले गर्न सकेन भनेर वर्तमान सत्तारूढ पार्टीले भनेको थियो, त्यो हिसाबको अब जनआकांक्षा छ, त्यसै गरी मुलुकको आवश्यकता पनि छ र जनचाहना पनि छ, जुन चाहनामा चाहिँ सत्तारूढ दलले प्रतिबद्धता गरेको थियो वाचा पत्र मार्फत। यो बजेट चाहिँ त्यो सबै कुरालाई हेर्दाखेरि यो बजेट कहाँनिर छ अहिले?
यो बजेट चाहिँ बजेटका आफ्ना सीमितताहरू छन्। हाम्रो चाहिँ बजेटको जुन आकार छ त्यो आकारले सबै किसिमको कार्यक्रमहरूलाई समेट्न सकिने अवस्था छैन। यद्यपि वाचा पत्रले धेरै कुराहरूमा वाचा गरेको छ, त्यसै गरी अरू त्यसपछि आएका नीतिहरू, त्यसपछि आएका जुन प्राथमिकताहरूले पनि धेरै कुरा भनेको छ र यही सालकै बजेटमा सबै कुरा समेट्न पर्छ भन्ने छैन, किनभने पाँच वर्ष यो सरकारको समय छ। त्यसमाले चाहिँ तर के हो भन्दाखेरि सरकारले पनि एउटा होस राख्नुपर्ने कुरा के हो भने म यसै वर्ष धेरै कुराहरू गर्छु भनेर चाहिँ अलिकति महत्वाकांक्षाहरू देखायो भने यो धेरै परिस्थितिहरू ती ठुला ठुला घोषणाहरू प्रतिबद्धताहरू पूरा गर्नको निम्ति चाहिँ यो आन्तरिक तयारी ठुलो गर्नुपर्ने हुन्छ र आन्तरिक तयारी नगरिकन हामी सुरु गर्यौँ भने भोलि त्यो सफलता मिलेन भने निराशा आउन सक्छ। त्यसले गर्दाखेरि सरकारले आफ्नो घोषणा गर्ने बेलामा सरकारले विचार गर्नुपर्नेछ, किनभने हाम्रा सीमितताहरू पनि छन्, अर्कोतिर आवश्यकता पनि छ, किन मुलुक परिवर्तन गर्नुपर्नेछ, यो ठुलो अवसर छ, यो ठुलो अवसरको लाई सदुपयोग गर्नुपर्नेछ। त्यही सन्दर्भमा अहिले जुन बजेट आएको छ, बजेटले ती कुराहरूलाई कतिपय कुराहरूलाई समेटेको छ, कतिपय कुराहरू थापिराखेको देखिन्छ।
जस्तो अब यसलाई भित्र अलिकति पस्न खोज्दाखेरि चाहिँ अङ्कका आधारमा यो अलिकति महत्वाकांक्षी भयो कि कहीँ न कहीँ, किनभने राष्ट्रिय योजना आयोगले 19 खर्ब बराबर अथवा त्योभन्दा केही माथिको चाहिँ सिलिङ दिएको थियो तर 21 खर्ब भन्दा माथि आयो भन्ने एउटा सन्दर्भ छ। अब यसलाई चाहिँ महत्वाकांक्षी होइन भनेर अर्थमन्त्रीले भन्नुभयो, यो महत्वाकांक्षी होइन, जीडीपीकै हिसाबले हेर्ने भने पनि यो सामान्य कुरा हो भनेर भन्नुभयो। अब यहाँहरूले चाहिँ कसरी हेर्नुभएको छ यसको आकारलाई?
हजुर, यो चाहिँ के हो भन्दाखेरि अहिले पछिल्ला केही वर्षका बजेटहरू अलिकति ठुलो आकारको बनाउने र त्यसपछि 6 महिनापछि त्यो चाहिँ फेरि त्यसलाई घटाउने क्रम चाहिँ 3-4 वर्षदेखि चलिराखेको छ।
हजुर, हो,
त्यो हिसाबले हेर्दाखेरि चाहिँ अरू बजेट जसरी बनेको छ अगाडिका 2-3 वर्षका बजेट, यो पनि त्यही हिसाबले बनेको देखिन्छ। किन भन्दाखेरि यो अहिले चाहिँ 21 खर्ब जुन चाहिँ 24 अर्बको बजेट बनाएको छ, यो बजेट चाहिँ टोटल्ली सबै तपाईँको कार्यान्वयन हुन सक्ने अवस्था त हुँदैन। मेरो आफ्नो मूल्याङ्कन भन्नुहुन्छ भने स्रोतकै हिसाबले र अरू विभिन्न सीमितताका कारणले गर्दाखेरि यो 18.5 खर्ब अथवा चाहिँ 19 खर्बसम्म पुग्न सक्यो भने जुन चाहिँ एउटा एफिसियन्सीको अहिलेको जुन चाहिँ एउटा जोस जाँगर छ त्यसले पुग्न सक्यो भने त्यसलाई पनि सफलता मान्नुपर्छ। बजेटकै निर्माणको हिसाबले जिडिपीसँग तुलना गरिदियो भने यो चाहिँ 28 करिब चाहिँ जिडिपीको 28% जस्तो देखिन्छ, 28% अलिकति बढी जस्तो देखिन्छ। यो खालको बजेट हिजो पनि यो साइजको बजेटहरू आएको हो जिडिपीसँग तुलना गर्दाखेरि, त्यस कारणले यो चाहिँ एकदमै महत्वाकांक्षी आयो भन्ने होइन, तर यो बजेट पनि भोलि गएर पूर्ण कार्यान्वयन हुन सक्दैन भन्ने त मलाई पनि लाग्छ।
त्यसका कारणहरू चाहिँ के हुन सक्छन् अथवा 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 यहाँले अहिले यो कुरा भनिरहँदाखेरि यसमा सुधार गर्न सकिने भनौँ न होइन, कार्यान्वयन हुन सक्दैन भन्दाखेरि हामीले के कुराहरू गर्नुपर्ने हो?
कारण के हो भन्दाखेरि एउटा त के हो भने हाम्रो जुन स्रोत साधनहरू छ, स्रोत साधनहरू हेर्दाखेरि चाहिँ यसको जस्तो भनौँ न जति राजस्व उठाउने भनेर भनेको छ 15 खरबभन्दा बढीको राजस्व उठाउने भनेको छ, अब त्यो अहिलेसम्म अहिलेको राजस्व कति उठ्छ, अन्तिममा कति उठ्छ त्योसँग तुलना गर्ने हो भने त्यो लेभलमा राजस्व उठाउन कठिन छ, यद्यपि त्यो क्षेत्रमा धेरै सुधारका कुराहरू छन्। अर्कोतिर के भन्दाखेरि हाम्रो चालु खर्च अहिले तलब वृद्धि पनि भयो र विविध कारणले गर्दाखेरि चालु खर्च यद्यपि मन्त्रालय घटाए पनि चालु खर्च घट्ने अवस्थामा छैन, त्यो कारणले गर्दाखेरि हाम्रो चाहिँ के भन्दाखेरि विकास बजेटमा अलिकति प्रेसर पर्ने देखिन्छ र विकास बजेटको पनि झन्डै झन्डै आधा जस्तै हिस्सा चाहिँ आधा अथवा एक तिहाई जस्तो हिस्सा चाहिँ कसको छ भन्दाखेरि यो वैदेशिक सहायताबाट आउने कुरा देखिन्छ है, 183 अर्ब विकास सहायतामा के अरे पुँजीगत खर्चको 183 अर्ब चाहिँ वैदेशिक सहायताबाट जुटाउनु पर्ने हुन्छ होइन। अब वैदेशिक सहायता कस्तो छ त नेपालको भन्दाखेरि अहिले 53 अरबको वैदेशिक अनुदान आउँछ भनेको अहिले अहिलेसम्म भर्खरै हिजो अस्तिको हो, 20-21 अर्ब पनि आएको छैन। त्यसै गरी वैदेशिक ऋण पनि तपाईँको जति हामीले अनुमान गर्छौँ त्यो त्योभन्दा धेरै कम छ र हाम्रो करिब करिब 1.5 खर्ब मात्रै वैदेशिक सहायता र अनुदान अहिलेसम्म आएको वैदेशिक ऋण अनुदान आएको छ, त्यसले गर्दाखेरि हामी वैदेशिक सहायतामा आधारित रहेर जुन खर्च गर्ने कुराहरू छ त्यसमा भोलि गएर हुन सक्छ कि सक्दैन भन्ने अर्को पाठहरू पनि छ, त्यसले गर्दाखेरि रिसोर्स जुटाउने कुरामा अलिकति रिसोर्सहरू नपुग्न सक्छ भन्ने मलाई लाग्छ।
अब यो बजेटको जुन सीमाको कुरा छ र चापको सन्दर्भ छ नि, जसरी अब हाम्रो चाहिँ पुँजीगत चाहिँ खर्चमा चाहिँ छुट्याइएको रकम र वित्तीय व्यवस्थापनमा छुट्याइएको रकमको उस्तै उस्तै अब अनुपातहरू करिब करिब देखियो, अब 4 खर्ब 31 अर्ब रुपियाँ हामीले पुँजीगत खर्चमा छुट्याइरहँदा 4 खर्ब 22 अर्ब हामीले वित्तीय व्यवस्थापनमा खर्च गर्नुपर्ने देखिएको छ, अब यो कस्तो खालको चाप हो यो बजेटमा र अब यो अहिले यहाँले भनेको जस्तो जुन खालको सुधारका लागि जुन अवसर सिर्जना भएको छ यो विरलै प्राप्त हुने ऐतिहासिक अवसर वर्तमान सरकारलाई छ संख्याका हिसाबले, होइन 5 वर्ष जाने सरकार हो यो, अब यो चाप घटाउने सन्दर्भमा कसरी पहल कदमी भयो भने हामी अगाडि जान सक्छौ?
अब यसमा मलाई के लाग्छ भन्दा अहिले सरकारले जुन किसिमबाट यो करको दरहरू परिवर्तन गरेर मानिसहरूलाई स्वेच्छाले कर तिर्नको निम्ति अलिकति वातावरण बनाउन खोजिराखेको छ, करको तपाईँको बेस पनि बढाउने कोसिस गरेको छ र त्यो करको चुहावटलाई पनि कम गर्ने, जस्तो भनौँ न भन्सार नाकाबाट हुने चाहिँ इलिगल जुन पैठारी थियो त्यसलाई पनि रोक्नको निम्ति ड्रोनदेखि लिएर आधुनिक प्रविधिहरूको प्रयोग गर्ने कुराहरू छ, यी कुराहरूले चाहिँ अलिकति यो चाहिँ राजस्व प्राप्त गर्ने कुरामा पनि सुधार केही मात्रामा हुन्छ जस्तो लाग्छ। अब अर्को कुरा के हो भन्दाखेरि हामीले जुन वैदेशिक ऋणबाट सञ्चालन गरेका परियोजनाहरू त्यो परियोजनाहरूको चाहिँ निर्माण चाहिँ अलिकति व्यवस्थित ढङ्गबाट निर्माणलाई अगाडि बढाउन सक्यो भने त्यो पैसाको चाहिँ प्रयोग हुन्थ्यो र त्यो पैसा चाहिँ बजारमा पनि आउँथ्यो, त्यसले बजारलाई पनि चलायमान बनाउन सक्थ्यो, त्यसले गर्दाखेरि अहिले जुन चाहिँ खरिद ऐनमा सुधार गरेर त्यसपछि गएर चाहिँ यो ठेक्कापट्टाको कुरामा चाहिँ निर्माण साउनदेखि नै त्यो टेन्डर सुरु हुने किसिमका कुराहरू राखेर अलिकति जुन परिवर्तन गर्न खोजिएको छ त्यसका सकारात्मक लाभहरू भयो भने मन लाग्छ यो वैदेशिक ऋणहरू पनि प्रयोग बढी मात्रा हुन सक्नेछ। अनुदानको कुरामा त यसै भन्न सकिन्न, किन भन्दाखेरि अनुदानहरू धेरै गाह्रो हुँदै गइरहेको छ विश्व परिस्थितिमा। र खास गरेर चाहिँ के भन्दाखेरि बजेटको कार्यान्वयन पक्षमा उहाँहरूले निरन्तर अनुगमन सहजीकरण गरेर अगाडि बढ्ने हो भने यो कार्यान्वयन चाहिँ पहिलाको भन्दा अलिकति बढी नै राम्रो हुन्छ जस्तो लाग्छ।
हामी अन्तर्सम्वादमा छौं। सरकारले गत शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे विशेषण र त्यसबारे टिप्पणी गर्न हामीसँग हुनुहुन्छ अर्थशास्त्री डाक्टर गोविन्द नेपाल। जसरी निजी क्षेत्रका तर्फबाट विगतका वर्षहरूमा बजेटमा दिइएका सुझावहरू सम्बोधन भएनन् भन्ने खालका गुनासोहरू सुनिन्थ्यो, यसपालि अलिक कम सुनिएको छ र निजी क्षेत्रले एउटा उत्साह पनि देखाएको छ। अब यो सन्दर्भमा चाहिँ बजेटले गरेका व्यवस्था, त्यसको कार्यान्वयन पक्ष, त्यसले मुलुकको समग्र अर्थतन्त्रमा पार्ने प्रभावबारे यहाँको के दृष्टिकोण छ?
खास गरेर चाहिँ अहिले पछिल्लो समयमा चाहिँ निजी क्षेत्रको लगानी बढ्न सकेको थिएन, तरलता चाहिँ एकदमै बढी भएर राष्ट्र ब्याङ्कले चाहिँ प्रशोधन गरिराख्नु परेको र उसको पनि लागत बढिराखेको अवस्था छ। तरलता बढी भावनाले सबैले चाहिँ के भन्दाखेरि ब्याङ्कको ब्याज दर कम भावनाले धेरैलाई यसले चाहिँ प्रभावित गरेको पनि छ। त्यसले गर्दाखेरि अहिले जुन किसिमबाट निजी क्षेत्रलाई उत्साहित गर्ने हिसाबबाट जस्तो कच्चा पदार्थको जुन भन्सार दरमा कमी ल्याएको छ, त्यसै गरी चाहिँ अन्तशुल्कहरू खारिज गरेको छ, धेरै अन्तशुल्कहरू खारिज गरेको छ, अब यो किसिमको व्यवस्था, त्यसै गरी चाहिँ तपाईँको कतिपय विदेशी लगानीलाई भित्राउनको निम्ति त्यो रिप्याट्रिएसनको फेसिलिटी छिटो मात्रामा हुने, राष्ट्र ब्याङ्कलाई जानकारी दिएर मात्रै हुने किसिमका धेरै सुधारहरू अहिले चाहिँ नीतिगत सुधारहरू ल्याएको छ। यसप्रति चाहिँ निजी क्षेत्रको प्रतिक्रिया चाहिँ ज्यादै राम्रो प्रतिक्रिया आएको छ। तर हाम्रो निजी क्षेत्रले के छ भन्दाखेरि बजेटमा आइसकेपछि अलिकति राम्रो प्रतिक्रियाहरू व्यक्त गर्ने, तर चाहिँ वास्तविक रूपमा काम अगाडि बढाउन सकेको देखिएन हिजो अस्तिको अवस्थामा। अब अहिले पनि निजी क्षेत्रले चाहिँ यो जुन सरकारले दिएका सुविधाहरू र यो मुलुकको आवश्यकतालाई हेरेर चाहिँ लगानी बढाउने एउटा यो चाहिँ सरकारले जुन सुविधा दिएको छ त्यसबाट चाहिँ प्रतिफल दिने हिसाबबाट निजी क्षेत्र अगाडि बढ्नुपर्ने हुन्छ। किनभने ब्याज दर यति ऋण मतलब कर्जाको ब्याज दर यति कम हुँदाखेरि पनि निजी क्षेत्रमा चाहिँ लगानी बढ्न गएको छैन, र निजी क्षेत्रमा त्यो जुन चाहिँ पहिला पनि कर्जा गयो त्यसले चाहिँ रोजगारीमा त्यति राम्रो प्रतिफल दिन सकेको छैन। त्यसले गर्दाखेरि अब निजी क्षेत्रको पनि दायित्व के हो भने सरकारले आफ्नो काम गरिदियो, नीतिगत सुधारहरू ल्याइदिएको छ, वातावरण बनाउन सरकारले प्रयत्न गरेको छ। अब त्यो वातावरणमा निजी क्षेत्र चाहिँ चलायमान हुनु पर्यो, उनले पनि अलिकति सुरुमा जोखिम लिएर भए पनि अगाडि बढ्नु पर्यो। त्यसमाले खालि सरकारको नीतिको प्रशंसा गरेर मात्रै पुग्दैन, ऊ चाहिँ क्रियाशील हुनुपर्छ निजी क्षेत्र भन्ने मलाई लाग्छ।
जस्तो हाम्रो निजी क्षेत्र चाहिँ जोखिम वहन गर्ने क्षमता नभएको हो कि, त्यसमा अपूर्णता हो कि, अथवा हाम्रो वास्तवमा राजनीतिक अस्थिरता लगायतका कारण नै यसको प्रमुख कारण हो भन्ने कुरा पनि अब यसपालि त्यो त खुल्नेछ, तर अब कसरी चाहिँ यो क्षमता उनीहरूको पनि अभिवृद्धि गर्ने हो त?
अब उहाँहरूको क्षमता के भने अलिकति के भयो भने हिजो चाहिँ अलि यो प्रतिस्पर्धामा अगाडि बढ्ने भन्दा पनि अलिकति नेक्ससमा अगाडि बढ्ने किसिमको त्यस्तो खालको चाहिँ ठुल्ठुला बिजनेस कम्युनिटीहरूको त्यो रह्यो, किनभने एक किसिमको तपाईँको एउटा नेक्सस पोलिटिकल लिडरहरू अथवा सरकारका मानिसहरू उनको बिचमा नेक्सस जस्तो देखिएको, साँठगाँठबाट चाहिँ धेरै कुराहरूमा तपाईँको पोलिसीहरू पनि परिवर्तन आएका आरोपहरू हिजो चाहिँ पनि थियो, त्यसले गर्दाखेरि एउटा कम्पिटेटिभ वातावरण थिएन। अब आज चाहिँ खास गरेर त त्यो किसिमको अवस्था छैन, तपाईँहरूले चाहिँ कसैलाई चाहिँ घुस दिनु पर्दैन, कसैलाई चाहिँ तपाईँहरू कमिसन दिनु पर्दैन, काम अगाडि बढाउनुहोस्, राम्रोसँग गर्नुहोस्, तर बदमासी नगर्नुहोस् भन्ने किसिमको मेसेज सरकारले दिएको छ, र त्यसपछि नीतिगत चाहिँ तपाईँको चाहिँ सुविधाहरू पनि दिएको छ। अब यो अवस्थामा क्रियाशील हुने, केही समस्या पर्यो भने सरकारसँग ती समस्याहरू राखेर एउटा समझदारीमा अगाडि बढ्न पनि सकिने अवस्था छ, र खास गरेर चाहिँ यो चाहिँ नेपाली उत्पादनले विदेशी उत्पादनलाई प्रतिस्थापन विदेशी आयातलाई प्रतिस्थापन गर्ने कुरा र नेपालबाट महत्वपूर्ण वस्तु चाहिँ जुन चाहिँ विदेशमा निर्यात गर्दछ त्यसमा चाहिँ निजी क्षेत्र चाहिँ खट्नु पर्छ, त्यसले गर्दाखेरि रोजगारी सृजना पनि हुन्छ। अब तपाईँको सुविधामुखी र संरक्षणमुखी मात्रै भएर बस्यो अथवा एउटा ऋण सिकिङ किसिमको तपाईँको कुरामा चाहिँ ठुला निजी क्षेत्र अल्झियो भने फेरि लगानी चाहिँ यहाँ हुन नसक्ने, फेरि चाहिँ तपाईँको वातावरण बन्न नसक्ने हुन्छ। त्यसले गर्दा निजी क्षेत्रले चाहिँ प्रतिस्पर्धालाई स्वीकार गर्नु पर्यो, निजी क्षेत्रले चाहिँ त्यो प्रतिस्पर्धामा विश्वास गरेर चाहिँ एउटा कर्पोरेट कल्चर डेभलप गरेर जाने र सरकारले जुन मनसायले यो किसिमको नयाँ नीतिहरू ल्याएको छ त्यसलाईबाट चाहिँ यो चाहिँ अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।
जस्तो अब हाम्रो निजी क्षेत्रले एउटा के आरोप वहन गरिरहेको छ भने व्यापारमा चाहिँ निजी क्षेत्र बढी केन्द्रित छ, अरूको सामान ल्यायो उनले बेच्ने, भन्सार मिलाउने, सरकारका निकाय मिलाउने, उद्योगमा खास गरी उत्पादनमा चाहिँ निजी क्षेत्रले जसरी लाग्नुपर्ने त्यसरी लागेको पाइएन अथवा सकेको देखिएन, अब यहाँले अघि भनेकै शब्द प्रयोग गरिनु जोखिम चाहिँ लिन चाहेको देखिएन भन्ने खालको आरोप चाहिँ निजी क्षेत्रलाई छ। तर अब दीर्घकालीन रूपमा त उद्योग उत्पादन वृद्धि गर्ने सन्दर्भमा कृषि लगायतका क्षेत्रमा जहाँ बढ़ी चाहिँ सम्भावना छ त्यो क्षेत्रलाई प्रयोग गर्नेको विकल्प छैन यदि हामी दीर्घकालीन रूपमा हाम्रो अर्थतन्त्र सुधार गर्ने हो भने। अब निजी क्षेत्रले यो अहिले सरकारले ल्याएको भनिएको सहजताको कसरी प्रयोग गर्नुपर्छ त त्यो क्षेत्रमा चाहिँ?
अब मैले अलिकति संकेत गरेँ त्यो भन्दाखेरि अलिकति हाम्रो आयातलाई प्रतिस्थापन गर्ने किसिमको भन्नासाथ के हो भने हाम्रो राष्ट्रिय आवश्यकतालाई पूर्ति गर्ने खालका खास गरेर त यहाँले पनि भन्नुभयो कृषिमा आधारित उद्योगहरू, वनमा आधारित उद्योगहरू, वनको त वास्तवमा हामीले प्रयोगै गर्न सकेका छैनौँ, वनमा आधारित उद्योगहरू र त्यसै गरी चाहिँ अरू हाम्रो दैनिक उपभोगका आवश्यकताका वस्तुहरू जसले चाहिँ यो कृषिमै पनि तपाईँको कमर्सियल फार्मिङसम्मको कुराहरू आएछ, 2 करोडभन्दा बढी लगानी गर्छ भने त्यसलाई चाहिँ तपाईँको 40% चाहिँ अनुदान दिने भन्ने, लगानीको 40% अनुदान दिने भन्ने कुराहरू छ। अब यी कुराहरूलाई चाहिँ क्यास गरेर राष्ट्रिय आवश्यकता अनुसार उहाँले लगानीलाई चाहिँ अलिकति चाहिँ तपाईँको योतिर चाहिँ ओरिएन्टेसन ओरिएन्ट गरेर जानुपर्छ भन्ने लाग्छ। र अब चाहिँ के भन्दा एउटा कम्पिटेटिभ वातावरणमा जाने हो भने नयाँ उद्यमी पनि आउन सक्छ, होइन कम्पिटेटिभ वातावरणमा नजाने हो भने फेरि नयाँ उद्यमीले यहाँ काम गर्न सक्ने वातावरण हुँदैन। तर अहिले चाहिँ जसरी चाहिँ यो अहिले नयाँ नीतिहरू आएको छ र त्यो उद्यमीहरूलाई आकर्षित गर्नको निम्ति, व्यवसायलाई आकर्षित गर्नको निम्ति तपाईँको जुन उद्योग स्थापना गर्ने कुराहरू, त्यसलाई चाहिँ सञ्चालन गर्ने कुराहरू, सरकारी सेवा एकद्वार प्रणालीबाट प्रदान गर्ने कुराहरू, अब यो कुराहरू र त्यसपछि रिपार्टेसनको कुराले गर्दाखेरि वातावरण चाहिँ बनेको छ, तर उहाँहरूले चाहिँ अगाडि चाहिँ बढ्नुपर्छ भन्ने लाग्छ।
अब अहिले अर्को एउटा टिप्पणी पनि के आइरहेको छ भने बजेटले मध्यम वर्गलाई उठाउन खोजेको त देखियो तर यसले चाहिँ न्यून वर्गलाई कहीँ न कहीँ उपेक्षा गर्छ कि मूलत विद्युतमा भ्याट लगाउने सन्दर्भ, शिक्षामा कर लगाउने सन्दर्भ, स्वास्थ्यमा कर लगाउने सन्दर्भ, हाम्रा चाहिँ सरकारी विद्यालयहरूले जुन स्तरको चाहिँ शिक्षा दिनुपर्ने गुणस्तरीय शिक्षा दिन सकिरहेका छैनन्, गाउँ गाउँमा निजी विद्यालय खोलिएका छन् त्यहाँ चाहिँ कर तिर्नुपर्ने अवस्था भयो, विद्युतमा कर तिर्नुपर्ने अवस्था भयो भन्ने खालका जुन चाहिँ गुनासोहरू छन्, अब यो यसलाई कसरी सम्बोधन गर्न सक्छ अथवा यसमा सरकारले कसरी चाहिँ ती लक्षित मान्छेहरूलाई कन्भिन्स गर्न सक्छ?
अब सरकारले जुन किसिमको यो जुन कर लगायो मलाई लाग्छ म पनि यो चाहिँ सरकारले ठिक काम गरेन भन्नेमा छु। किन भन्दाखेरि तपाईँको विद्यार्थीले पढ्नको निम्ति शुल्क तिर्ने हो तर विद्यार्थीले चाहिँ कर तिर्ने, एउटा भन्नुहोस् न नर्सरीको विद्यार्थीले कर तिर्नुपर्ने आफ्नो शुल्कको आधारमा कर तिर्नुपर्ने व्यवस्था, अथवा एउटा बिरामीले त्यो चाहिँ बिरामीको खर्च जुटाउनुलाई कति गाह्रो छ त्यसमा चाहिँ
है
यो तिर्नुपर्ने कुरा चाहिँ के भन्दाखेरि यो एउटा राजस्व उठाउने हिसाबबाट एउटा ठुलो क्षेत्र छ राजस्वहरू उठ्छ भन्ने हिसाबले चाहिँ त्यो पोजिटिभली सोचेको र त्यहाँबाट आएको मतलब रकम चाहिँ अलिकति चाहिँ त्यो जुन चाहिँ एउटा असाध्यै कमजोर वर्गका विद्यार्थीहरू अथवा चाहिँ त्यो चाहिँ स्वास्थ्यको निम्ति खर्च गर्ने, त्यो क्षेत्रको चाहिँ स्वास्थ्यको सुधारको निम्ति खर्च गर्ने भनेर सरकारले जुन रिजन दिएको छ जहाँ खर्च गर्ने भनेको छ त्यो चाहिँ सही हो, तर त्यो खर्चको निम्ति चाहिँ यो तरिकाबाट पैसा उठाउनु पर्ने, उठाउने जुन तरिका गरे यो चाहिँ वास्तवमा अत्यन्त विवादास्पद नै हो। र अब यसले चाहिँ के गर्छ भन्दाखेरि एकातिर यो चाहिँ के भने यो बाहेक अन्य स्रोतहरूबाट आएका जस्तो भन्नुहोस् न, अब यसपालि नै पनि भइपरि आउने खर्च चालु खर्च भनेर चाहिँ तपाईँको 22 अर्ब भन्दा बढी चाहिँ बजेट व्यवस्था गरेका छ। अब यो अहिले चाहिँ समता शुल्क लगाएर आउने भनेको त 4 अरब 59 करोड मात्रै आउँदैछ। अब भनेपछि त के भन्दाखेरि यो गरिहाल्न पर्ने कुराहरू थिएन।
हजुर हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो अर्थशास्त्री डाक्टर गोविन्द नेपाल, अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै बिदा दिनुहोस्। नमस्कार।